This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
नमस्ते तथा स्वागत छ कार्यक्रम युवा संसारमा म देवी पोखरेलको आज र मेरो साथमा हुनुहुन्छ एकजना बहिनी उहाँलाई म एकैछिनमा परिचय गराउनेछु आज दुई हजार सत्तरी साल असोज 13 गते यानि कि 29 सेप्टेम्बर 2013 साल र अहिले असोज भनिसक्दा दसैँको मौसम सुरु हुन्छ श्रोताहरू अहिले लगभग मलाई लाग्छ दसैँ सुरु भइसकेको छ अर्को हप्तादेखि तपाईँको अर्को हप्ता घटना स्थापना त्यसपछि दसैँ सुरु भइसक्यो अहिले पनि अब हामी तपाईँलाई अग्रिम रूपमा शुभकामना त दिन्छौँ नै अहिले पनि हामी शुभकामना नै दसैँको अब अग्रिम रूपमा शुभकामना व्यक्त गर्नेछौँ र आज मैले भनिहालेँ मेरो पासमा शोभा बहिनी हुनुहुन्छ शोभा बहिनी गत केही हप्ता अगाडि हाम्रो कार्यक्रममा एउटा अतिथि भएर आउनुभएको थियो भने आज हाम्रो कार्यक्रममा युवा संसारको एउटा अभिन्न अङ्ग भएर आउनुभएको छ र उहाँ आजदेखि दुई चार हप्ता अगाडिदेखि नै उहाँले युवा संसारको टिम जोइन गर्नको लागि तालिम सुरु गरिसक्नु भएको छ र उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु शोभा बहिनी
हजुर नमस्ते सबैजनालाई मेरो नाम चाहिँ शोभा दाइले अघि नै भनिसक्नुभयो मैले युवा संसारमा पाइला टेकेको छु होइन अब तपाईँहरूलाई मनोरञ्जन कतिको दिनु सक्छु त्यो थाहा छैन तर म प्रयास गरिराख्नेछु आशा गर्छु तपाईँहरूलाई मेरो प्रस्तुतिहरू राम्रो लाग्नेछ पछि गएर त्यो ट्रेनिङ गर्दैछु
त्यही अघि मैले भने गत केही हप्ता अगाडि एउटा आर्टिस्टको रूपमा एउटा युवा प्रतिभाको रूपमा हाम्रो कार्यक्रममा आउनुभएको थियो र अब उसो उहाँ चाहिँ युवा संसार एउटा अभिन्न अङ्ग एउटा पाटो भएर आउनुहुनेछ र उहाँलाई म के सोध्न चाहन्छु भने उहाँ अलिकति गीत गाउनमा माहिर हुनुहुन्छ गीत गाउनुहुन्छ निकै राम्रा राम्रा नेपाली कलाकार नेपाली गीत गाउनुहुन्छ र उहाँलाई आफ्नो गीत गायन पक्षलाई यो रेडियो प्रोग्रामले कसरी सहयोग गर्छ जस्तो लाग्छ शोभा बहिनी
मलाई चाहिँ कस्तो लाग्छ भने अब गीत गाउनुलाई पनि टेक्निकल हुन्छ नि त्यो एजुकेसनहरू अलिक चाहिन्छ अनि अब यस्तो प्रोग्रामहरू चलाउँदा पनि निकै त्यस्तो टेक्निकल ज्ञानहरू पाइँदो रहेछ होइन अनि त्यसले चाहिँ भविष्यमा गएर मेरो गायन यात्रालाई धेरै नै सहयोग गर्छ जस्तो लागेको छ त्यही हजुर
एकदमै बहिनीलाई हामी अग्रिम रूपमा शुभकामना दिन चाहन्छौँ र हामी हाम्रो टिममा स्वागत गर्न चाहन्छौँ र हामीलाई एकदमै अभिन्न अङ्ग भएर हामीलाई सहयोग गर्नुहुनेछ भन्ने आशा राखेका छौँ र कार्यक्रम युवा संसार हो 101.5 मेगाहर्जको तरङ्गमा र radio.adelaide.edu मार्फत संसारभर लाइभ र फुर्सदको समय तपाईँले हामीलाई युवासंसार.com ipajournal.com र आइट्युन्समा पनि सुन्न सक्नुहुनेछ र यदि तपाईँ हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने युवा.संसार@hotmail.com हो भने फेसबुकमा पनि तपाईँले हामीलाई जानकारी प्रेषित गर्न सक्नुहुनेछ या कसैलाई शुभकामना दिन चाहनुहुन्छ भने हाम्रो फेसबुक हो युवा संसार र आजको कार्यक्रम म शोभा बहिनीलाई त मैले स्वागत गरिहालेँ र सबबाट श्रोतालाई स्वागत गर्दै एउटा गीतबाट कार्यक्रम सुरु गर्नेछु होइन आज मैले पहिलो गीत ल्याएको छु माया सारे महँगो हेमन्त शर्माको आवाजमा हेरौँ उहाँले किन चाहिँ माया महँगो भन्नुभएको छ र कसरी सस्तो बनाउने उपाय सिकाउनुहुन्छ कि होइन माया सारे महँगो बाई हेमन्त शर्मा र त्यसपछि कार्यक्रमका अन्य कुराहरू लिएर आउनेछु
छपावा एकै तोला पाउन पनि कस्तो महज
हजुर, माया साह्रै महँगो भन्दै थिए हेमन्त शर्मा. निकै सुमधुर गीत मैले आज तपाईँलाई सुरुमा पस्किएँ. र आजको कार्यक्रम म छु र म देवी पोखरेल, र मैले भने शोभा बहिनी पनि मेरो साथमा हुनुहुन्छ. उहाँ विशेष गरेर म आज सिक्ने धेरै कुराहरू सिक्नु छ तपाईँहरूसँग भनेर आउनुभएको छ. उहाँलाई साथसाथमा म के कुराहरू पनि सिकाइरहेको छु. उहाँलाई म बोल्न पनि आग्रह गर्नेछु केही बेला. र अब हाम्रो कार्यक्रममा युवा गतिविधि साथसाथै गीत सङ्गीत, र आज मैले कार्यक्रमलाई अलिकति विज्ञानमय बनाउने कोसिस गरेको छु. विज्ञान प्रविधिसँग केही अलिकति नजिक राख्ने तपाईँहरूलाई, र विशेष गरी कति श्रोताहरू, हाम्रा श्रोताहरू विज्ञान प्रविधिलाई धेरै माया गर्नुहुन्छ, र म पनि एउटा विज्ञानको विद्यार्थीले भएकोले गर्दाखेरि केही विज्ञानका विषयहरू, विज्ञान प्रविधिका विषयहरू उठाउँ जस्तो लाग्छ कार्यक्रममा कहिले कहिले. र त्यसै कारणले आजको कार्यक्रम मैले विशेष गरेर विज्ञानका सामग्रीहरू तपाईँलाई प्रस्तुत गर्नेछु, अनि कि रोचकिला सामग्री रेडियो सेट छोडेर तपाईँ कतै पनि नजानुहोला. र कार्यक्रमको पहिलो खुराक भने युवा गतिविधि छ. युवा गतिविधि म सुरु गर्दैछु. एक 22 वर्षीय महिलालाई 13 वर्षीय बालक सहित अनैतिक सम्बन्ध राखेको आरोपमा दोषी ठहर गरिएको छ. उनले गत नोभेम्बर र जनवरीमा आफूले त्यस्तो व्यवहार गरेको बताएकी छन्. एडलेड डिस्ट्रिक्ट कोर्टमा रचेल क्याल सेयरले नाम गरेकी ती महिलाले आफ्नो बयानमा त्यस्तो कार्य गरेको स्वीकार गरेकी छिन्. उनले ती बालकसित यौन सम्बन्ध नराखेको तर गोप्य अङ्गहरू छोएको अनि चुम्बन गरेको स्वीकार गरेका कारण 2 वर्ष बोन्ड सजाय तोकिएको छ. यसको अर्थ हुन्छ उनले कि त 2 वर्ष जेल बस्नुपर्ने हुन्छ वा 2 वर्षको कमाइ बराबर फाइन तिर्नुपर्नेछ. ती महिलाले अदालत र बालकका परिवार सामु आफ्नो गल्ती स्वीकार गरेका कारण सजाय कम गरिएको हो. उनले आफूलाई सेक्स अफेन्डरको मुद्दा लागे आफूले नर्सिङको जागिर नपाउने भन्दै अपिल गरेको उनलाई सेक्स अफेन्डरको रूपमा भने दर्ता गरिएन. युवा रोजगारी सृजना गर्ने प्रयास स्वरूप पाकिस्तानका प्राइम मिनिस्टर नवाज शरीफले चार नयाँ अभियानको घोषणा गरेका छन्। नेसनल इन्टर्नसिप प्रोग्राम अन्तर्गत 50,000 युवालाई रोजगारी खोज्न सहयोग गरिनेछ। यो आर्थिक वर्षका लागि यस कार्यक्रमलाई 35 करोड रुपियाँ छुट्याएको छ। 16 वर्ष माथिका युवाले यो कार्यक्रम अन्तर्गत इन्टर्नसिप गर्न पाउनेछन् अनि काम गरेको अवधिभर उनीहरूले मासिक तलब 10,000 पनि पाउनेछन्। शरीफले शुरू गरेको अर्को अभियान नाम हो प्राइम मिनिस्टर्स युथ ट्रेनिङ प्रोग्राम। यसका लागि 3 अर्ब रुपियाँ बजेट छुट्याएको छ। यस अभियानले खास गरी साउदर्न पन्जाब, सिन्ध, बलुचिस्तान, गिलिज बलिस्तान का दुर्गम गाउँ अनि केन्द्र सहित ट्राइबल एरियाज र मालाखान डिभिजनका युवाहरूलाई रोजगारी खोज्न र क्षमता वृद्धिमा सहयोग गर्नेछ। त्यो बाहेक ग्रामीण भेगका युवालाई सित्तैमा विश्वविद्यालय पढ्न पाउने योजना पनि अघि सारिएको छ। तर यसले भने मूर्त रूप पाइसकेको छैन। यसमा विशेष गरी एमफिल र पिएचडी गर्दै गर्ने युवाहरूलाई सहयोग मिल्नेछ। गाउँका युवाको क्षमता वृद्धिका लागि अर्को अभियानका लागि सरकारलाई 3 खर्ब 50 अर्ब रुपियाँ छुट्याएको छ। अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट ओइसिडीले लम्बिँदो युवा बेरोजगारी समस्या समाधान गर्न सरकारहरूले थप कार्यक्रम अघि सार्नुपर्ने बताएको छ। हरेक 2 वर्षमा यसले गर्ने सर्वेको पछिल्लो रिपोर्टमा उसले भनेको छ सरकारहरूले 18 देखि 17 वर्षका युवाहरूलाई सामाजिक सुरक्षा अन्तर्गत भत्ता दिएर पाल्नुभन्दा पढ्न वा तालिम लिनका लागि सहयोग गर्नु राम्रो हुने बताएको छ। हाल यु राष्ट्रमध्ये सबैभन्दा धेरै अर्थात 30% आयरल्यान्डका युवाहरू सरकारले दिने आर्थिक सहयोगमा बाँचेको सर्वेले देखाएको छ। यस्तै युवालाई धुम्रपानको लतबाट टाढा राख्न न्यू दिल्लीबाट एक नयाँ अभियान सुरु गरिएको छ। भारतीय अभिनेत्री गुल पनागले हालै दिल्लीमा सम्पन्न इन्टरनेसनल कन्फरेन्स अन पब्लिक हेल्थ प्रायोरिटिज इन 21st सेन्चुरी द एड गेम फर टोब्याको अवसर पारेर यो अभियान सुरु गरेकी हुन्। भारतीय लोकसभाका सांसद बैजन्त जय पाण्डेले पनि साथ दिएका छन्। उनले युवालाई धुम्रपान निषेध यो अभियानमा लाग्न युवाहरूलाई आग्रह समेत गरे। प्रहरीमा भर्ना पाउनका लागि आफ्नो जात जनाउने प्रमाणपत्र नपाएका कारण भारतको भोपालका एक दलित युवाले आत्महत्या गरेका छन्। उनले गत 1 वर्षदेखि सो प्रमाणपत्रका लागि प्रयास गरिरहेको खबर छ। 23 वर्ष यी युवाले प्रमाणपत्र नपाएका कारण प्रहरीको भर्ना अन्तर्गत अन्तर्वार्ताको चार दिन अघि विष सेवन गरेर आत्महत्या गरे। तुरन्त अस्पताल भर्ना गरिएका उनको यसै साथ निधन भएको हो। पछिल्लो समयमा भुटानी शरणार्थी शिविरका युवा सामाजिक काममा निकै अघि सरेका छन्। उनीहरूले हालै स्थानीय बासिन्दासँग मिलेर दाँत तथा गिजा सम्बन्धी रोगको निशुल्क स्वास्थ्य शिविर राखे। केही दिन अघि युवाहरूको पहलमा पूर्वाञ्चल स्तरीय भलिबल प्रतियोगिता भएको थियो भने ड्रुक आइडल छनौट कार्यक्रम पनि शरणार्थी युवाहरूले नै सञ्चालन गरेका थिए। शरणार्थी युवाहरूको साझा संस्था फ्रेन्ड्स क्लब र केही दाताहरूको आर्थिक सहयोगमा बेलडाङीमा दन्त शिविर सञ्चालन गरिएको छ। 350 भन्दा धेरै शरणार्थी र स्थानीय बासिन्दाले दाँत र गिजा सम्बन्धी निशुल्क उपचारका लागि नाम दर्ता गराएका छन्। बीपी मेमोरियल स्वास्थ्य प्रतिष्ठान, स्वास्थ्य विज्ञान प्रतिष्ठान र ओम शान्ति डेन्टल अस्पताल दमकको सहयोगमा शिविर सञ्चालन गरिएको हो। शिविरमा दन्त रोग विशेषज्ञ डाक्टर सिपी गैरेको नेतृत्वमा 5 जना डाक्टरहरू खटिएका छन्। तेस्रो देश पुनर्वासमा जान इच्छा व्यक्त गरेर पनि प्रक्रियामा नआएका भुटानी शरणार्थीहरूलाई 1 महिनाभित्रमा जाने नजाने निर्णय लिन शरणार्थी सम्बन्धी राष्ट्रसङ्घीय उच्च आयोगले आग्रह गरेको छ। शिविरमा बाँकी रहेका करिब 34,000 मध्ये 26,000 शरणार्थीले पुनर्वासमा जाने इच्छा व्यक्त गरेका भए पनि अधिकांश शरणार्थीहरू पुनर्स्थापनाको प्रक्रियामा नआएका कारण पुनर्स्थापनाको काम नै प्रभावित भएको भन्दै उच्च आयोगले 1 महिनाको समयसीमा दिएको छ। तेस्रो देश जान पहिला इच्छा व्यक्त गरेका तर अन्तर्वार्तामा अनुपस्थित नहुनेहरूका लागि युएनएचसीआरले केही दिनदेखि फारम वितरण गरेको छ। आफूले सो फारम भरि तेस्रो देश नजाने जनाउ दिएको बताउँछन् बेलडाङ्गी शिविर सचिव सञ्चाङ सुब्बा। उनी भन्छन्, मैले फारम मार्फत तेस्रो देश नजाने जानकारी दिएको छु र मेरो परिवारले पनि त्यसै गरेका छन्। मलेसियामा जारी एएफसी अन्डर 16 फुटबल च्याम्पियनसिप 2014 को छनौट चरणबाटै भुटान बाहिरिएको छ। 4 म्याच खेलेको भुटानले सबै खेलमा हार बिहोर्नु परेको थियो। भुटान लेबनानसित 2-4 हारेको थियो भने ताजिकिस्तानसित 0-12 हारेको थियो। त्यस्तै तेस्रो खेलमा भुटानले कुवेतबाट 5 गोल खाएको थियो भने भारतसित 8-1 गोलको अन्तरले ऊ पराजित भएको थियो। भुटान सहित कुवेत लेबनान ताजिकिस्तान इन्डिया ग्रुप एमा थिए। 10 समूहबाट जित्ने 10 टिम अनि उपविजेता मध्ये उत्कृष्ट 5ले अर्को साल थाइल्यान्डमा हुने 2014 एएफसी अन्डर 16 च्याम्पियनसिपमा भाग लिनेछन्। छनौट सरका खेलहरू आज सकिएका छन्। भुटानमा सरकारले गाउँमा बस्ने मानिसका लागि 100 युनिट बिजुली सित्तैमा बाल्न दिने उपाय खोज्ने विज्ञहरूलाई अह्राएको छ। त्यस्तै बिजुलीबाट चल्ने राइस कुकर, करी कुकर र वाटर बोइलर्स जस्ता सामान पनि केही प्रतिशत वा पूरै छुट दिने तयारी गरेको छ। प्राइम मिनिस्टर छिरिङ थोप्गेले यस्तो सेवा दिन सकिने देखिए पनि थप अध्ययन गर्न आवश्यक रहेको बताए। औसत रूपमा गाउँका परिवारले मासिक 70 युनिट बिजुली खपत गर्छन्। राइस कुकर, करी कुकर र वाटर बोइलर्स जस्ता सामग्री किनेको खण्डमा 100 युनिट बिजुली खपत हुने अनुमानका आधारमा सो प्रस्ताव अघि सारिएको हो। प्रस्तुत गर्दै थिएँ मैले युवा गतिविधि र अन्य विभिन्न जानकारी, भुटान सम्बन्धी समाचार र युवासँग सरोकार राख्ने विषयमा तयार गरिएको युवा गतिविधि। अब कार्यक्रममा अन्य मैले भने विज्ञान प्रविधिका विषयहरू उठाउनुभन्दा अगाडि एउटा गीत प्रस्तुत गर्छु। यो गीत रहेको छ मसँग, अहिले दोस्रो गीत रहेको छ तिम्रो हातले भाइ तिम्रो हातले शशि रावलको आवाजमा। शशि रावल निकै सुमधुर गीत गाउने नेपाली युवा गायिका हुन् र उहाँको गीत पश्चात हामी अन्य कार्यक्रमका सौगातहरू तपाईँलाई लिएर आउनेछु। शशि रावलको आवाजमा तिम्रो हातले।
You know
तिम्रो हात समय आँटो बटोल्छु शशि रावलको आवाजमा यो गीत प्रस्तुत गरे तपाईँलाई फेरि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम युवा संसारमा 101.5 MHz तरङ्ग अनि radio.adelaide.edu.au मार्फत संसारभर लाइभ र फुर्सदको समय हामीलाई युवासंसार.com ipjournal.com र आइट्युन्समा पनि सुन्न सक्नुहुनेछ. अब अघि मैले भने आजको कार्यक्रम मैले विज्ञानमय बनाउने कोसिस गरेको छु र त्यसका सामग्री प्रस्तुत गर्नुभन्दा अगाडि मसँग वर्ख प्राप्त समाचार र एउटा कमेडी एउटा सामुदायिक सूचना प्रस्तुत गर्नेछु. यो समाचार रहेको छ कतिलाई विश्व सुन्दरी सम्बन्धी निकै चासो लाग्दछ र कतिले निकै त्यसको त्यसलाई फलो पनि गर्नुहुन्छ र कसैले समाचारहरू के आइरहेका छन् भन्ने पनि प्रस्तुत गर्नुहुन्छ. र मैले पाएको जानकारी अनुसार विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी इशानी श्रेष्ठ टप 5 बाहिरिएकी छिन्, उत्कृष्ट 5 बाहिरिएकी छिन्. विश्वका 130 देशका सुन्दरीलाई उछिन्दै ब्युटी विथ पर्पोज उपाधि जितेकी उनी अन्तिम 5 छनौटबाट बाहिरिएकी हुन्. विश्व सुन्दरी प्रतियोगिताको टप 10 अटाउने र सहायक उपाधि जित्ने उनी पहिलो नेपाली सुन्दरी बनेकी छन्. मिस नेपाल 2013 भएपछि उनी जुम्लाका विभिन्न गाउँमा गरेको दन्त शिविरको आधारमा उनलाई ब्युटी विथ पर्पोज उपाधि दिएको हो. उपाधि सहित उनले अभियानलाई अघि बढाउन $10,000 सहायता समेत पाउने छिन्. इन्डोनेसियाको बालीमा जारी प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा पनि अहिले फ्रान्स, फिलिपिन्स, घाना, ब्राजिल र स्पेनका सुन्दरी रहेका छन्. जनताको मतको आधारमा जिब्राल्टारकी सुन्दरीलाई पनि अन्तिम प्रतिस्पर्धामा सहभागी गराएको छ. टप 10 नपरेकी उनी जनताको भोटिङको आधारमा अन्तिम 6 सहभागी हुन छानिएकी हुन्. विश्व सुन्दरी प्रतियोगिताको यस अघिको संस्करणमा नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल सृष्टि श्रेष्ठ अन्तिम 20 बाहिरिएकी थिइन्. यो थियो निकै विश्व सुन्दरी प्रतियोगिताबारे चासो राख्ने श्रोताहरूका लागि जानकारी र सम्पूर्ण श्रोताहरूको लागि जानकारी. अहिले विश्व सुन्दरी प्रतियोगिता इन्डोनेसियाको बालीमा जारी छ र नेपाली चेलीले गरेको प्रगतिबारे तपाईँलाई जानकारी दिँदै थिएँ. र अलिकति छुट्ट एउटा जानकारी तपाईँलाई बुटनिस एथनिक स्कुलले गर्न लागेका कार्यक्रमहरूबारे जानकारी गराउनेछु. सामुदायिक सूचना अन्तर्गत भुटनिज एथनिक स्कुलले पनि द एथनिक स्कुल्स एसोसिएसन अफ साउथ अस्ट्रेलिया इन्कर्पोरेटेडले आयोजना गरेको एउटा महोत्सवमा भाग लिने घोषणा गरिसकेको छ. जो महोत्सव चाहिँ 26 अक्टोबर 2013 हुने भएको छ, जसमा चाहिँ एउटा परेड हुनेछ, ऱ्याली हुनेछ. त्यहाँ चाहिँ 10:20 हाइन्ड मार्स सिटीको हाइन्ड मार्स स्क्वायर पल्टन स्ट्रिटबाट सुरु भएको परेड नर्थ टेरेस्ट हुँदै एडलेड फेस्टिभल सेन्टरमा गएर 11 टुङ्गिनेछ. र यसका लागि हाम्रा भाइ बहिना जो एथनिक स्कुलमा समावेश हुनुहुन्छ उहाँहरूले आफ्नो कलाहरू नाचगानहरू प्रस्तुत गर्नुहुनेछ. र हामी सबै समुदायका सदस्यहरूले भाइ बहिनीहरूको प्रोत्साहनको लागि कार्यक्रममा सहभागी भई उहाँहरूको शोभा बढाइदिन हामी पनि सक्षम छौँ. हामी पनि सकिन्छ. यो कार्यक्रम रहेको छ 26 अक्टोबर 2013 10:20 परेड सुरु हुनेछ सिटीको हाइन्ड मार्स स्क्वायरबाट. र त्यसै गरी एथनिक स्कुलकै अर्को खबरमा 21 सेप्टेम्बरमा उहाँहरूको बैठक बसेको थियो. उहाँहरूले भुटनिस एथनिक स्कुलको बैठकले चाहिँ 2 नोभेम्बर भनौँ 2 नोभेम्बर 2013 दिन सांस्कृतिक दसैँ र तिहार विशेष सांस्कृतिक कार्यक्रम गर्ने घोषणा गरिसकेको छ. र यो सूचना मैले यहाँ प्रस्तुत गर्दा समेत यसको ठाउँ कहाँ हुने र कहाँ हुने भन्ने चाहिँ जानकारी नआएको कारणले गर्दाखेरि अन्य कार्यक्रमहरू सुन्दै गर्नुहोला. यस कार्यक्रमबाट हामी तपाईँलाई जानकारी दिनेछौँ, यानि कि तपाईँले निम्न व्यक्तित्वहरूलाई पनि सम्पर्क गरी कहिले कार्यक्रम कहाँ कार्यक्रम हुनेछ भन्ने जानकारी पनि लिन सक्नुहुनेछ. कहिले भन्दा चाहिँ दसैँ तिहार विशेष कार्यक्रम 2 नोभेम्बर 2013 दिन अब लगभग एक एक महिनाभन्दा अलिकति बढी रहेको छ र तिलचन्द सापकोटा संयोजक रहनुभएको छ भने नारा दाहाल जो हाम्रा नयाँ प्रस्तोता पनि हुनुहुन्छ र एमपी भट्टराई बिर्ख गुरुङ तिलबहादुर गुरुङ र गङ्गा अधिकारी हाम्रो नियमित प्रस्तोता यो संसार कार्यक्रमको प्रस्तोता पनि हुनुहुन्छ उहाँलाई सम्पर्क गरी यो कार्यक्रम कहिले हुनेछ भन्दा पनि कहाँ हुनेछ टुङ्गो भयो कि भएन भने जानकारी लिन सकिन्छ र त्यति गर्न सक्नु भएन अन्य कार्यक्रम युवा संसारका अन्य कार्यक्रमहरू सुन्दै रहनुहोला तपाईँले जानकारी अवश्य पनि पाउनुहुनेछ। अब कार्यक्रममा तपाईँलाई मैले भनेअनुसार एउटा विज्ञान सामग्री प्रस्तुत गर्नेछु र त्यसपछि एउटा गीत अनि पुनः सामग्री प्रस्तुत गर्दै जानेछु। तपाईँहरूलाई कस्तो लागिरहेको छ कार्यक्रम हामीलाई लेख्न नबिर्सिनु होला। म अहिले युवा संसारको फेसबुकमा अनलाइन नै रहेको छु। तपाईँलाई केही प्रतिक्रियाहरू केही जानकारीहरू अथवा केही शुभकामना सन्देश प्रस्तुत गर्नु पर्यो भने तपाईँले सक्नुहुन्छ युवा संसारको पेज खोलेर तपाईँले हामीलाई दिन सक्नुहुनेछ। एउटा विज्ञान सम्बन्धी एउटा जानकारी मसँग मैले लेखेको आज जानकारी मार्स प्लानेट मङ्गल ग्रहमा भेटिएको पानी सम्बन्धी रहेको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको क्युरियोसिटी रोभरले मङ्गल ग्रहमा पानीको सङ्केत दिएको छ। रोभरले मङ्गलको माटोमा तातो पानी देखेपछि त्यहाँबाट बाफ निस्केको पनि देखेको थियो। त्यो बाफ H2O भएको बताएको छ। मङ्गलको माटोमा पानी भएको क्युरियोसिटीको अनुसन्धानकर्ता लारी लेसिनले साइन्स म्यागजिनसँग बताएकी छन्। एक घनफुट धुलोमा 100 डिग्रीसम्म ताप दिने हो भने 2 पाउन्ड अर्थात् करिब 1 लिटर पानी प्राप्त हुने 2 पाउन्ड अथवा करिब 1 लिटर पानी प्राप्त हुने उक्त म्यागजिनमा उल्लेख गरिएको छ। अन्तरिक्षको लागि राम्रो खबर हो तर यो खराब खबर पनि हो लेसिनले भनेकी छन्। यसले पर्क्लोरेट थाइराइडमा असर गर्न सक्ने बताएको छ। यदि मानिसको शरीरमा यो धुलो पर्न गएमा समस्या हुने बताइएको छ। साइन्स म्यागजिनमा प्रकाशित अरू 3 वटा शोधमा समेत मङ्गलमा प्राप्त माटोको बारेमा चिन्ता व्यक्त गरिएको छ। यो निकै आश्चर्यजनक खबर भनौँ, निकै राम्रो खबर। मार्स यानि कि मङ्गल ग्रहमा भेटिएको पानीको बाफबारे र पानी साथसाथै माटो भेटिएको छ। त्यो माटो चाहिँ जीवहरूलाई भनौँ मानव जातिलाई चाहिँ एउटा विषाक्त हुने पनि देखिएको भनेर क्युरियोसिटी रोभरले नासामा पठाएको जानकारीमा उल्लेख गरिएको छ। र यस्ता जानकारी तपाईँले म प्रस्तुत गर्दै जानेछु श्रोताहरू। र अहिले रेडियो एडलेडमा युवा संसार सुनिरहनु भएको छ, म देवी पोखरेलको साथमा। र त्योभन्दा अब अन्य विज्ञान सम्बन्धी जानकारी तपाईँलाई प्रस्तुत गर्नुभन्दा अगाडि एउटा गीत सुनाउँछु। गीत छ धडिया थापिदेऊ साइला भन्ने सत्यकला राईको आवाजमा, निकै लोक आधुनिक भनौँ, निकै राम्रो खालको गीत लागेर मैले ल्याएको छु, सायद तपाईँलाई पनि मनपर्छ। सत्यकला राईको आवाजमा धडिया थापिदेऊ, यो गीत पश्चात तपाईँलाई पुनः विज्ञान सम्बन्धी जानकारी लिएर आउनेछु। हजुर ढडिया थापिदेऊ बल साईला बल्छी थापिदेऊ भन्दै थिइन् सत्यकला राई. ब्याकग्राउन्डमा बजिरहेको छ यो गीत श्रोताहरू. तपाईँलाई मैले भनिहालेँ विज्ञान सम्बन्धी केही जानकारीहरू प्रस्तुत गरेको छु. आज अलिकति कार्यक्रमलाई मैले विज्ञानमय र विज्ञान विशेष बनाउने कोसिस गरिरहेको छु भनेको छु. र यो गीत पश्चात मैले फेसबुकमा प्राप्त भएको एउटा शुभकामना सन्देश पढेर सुनाउँछु तपाईँहरूलाई. हामीलाई प्रस्तुत गर्नुभएको छ सरस्वती सापकोटाजीले. यो संसार प्रस्तजी आगामी 1 अक्टोबरमा नमस्कार भन्नुभएको छ. आगामी 1 अक्टोबरमा हाम्रा प्यारा छोरा कृष्ण कुमार खतिवडाको जन्मदिन परेको हुनाले नानीको सुख शान्ति समृद्धि सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु भन्नुभएको छ. र उहाँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ. साथै छोरा कृष्ण कुमार सापकोटा सरी कृष्ण कुमार खतिवडाको जन्मदिनको युवा संसार परिवार पनि उहाँलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छ र उत्तरोत्तर प्रगतिको लागि पनि कामना गर्न चाहन्छ. र कार्यक्रम युवा संसार सुनिरहनु भएको छ तपाईँले. र आज अलिकति विज्ञान विषय कार्यक्रम हो र विज्ञान विशेष कार्यक्रममा मैले एउटा जानकारी तपाईँलाई मार्समा यानि कि मङ्गल ग्रहमा भेटिएको पानीको बाफबारे जानकारी दिएँ भने अब मैले अर्को जानकारी मसँग के रहेको छ भने अर्को सामग्री विज्ञान सम्बन्धी सामग्री भर्खरै पाकिस्तानको बलुचिस्तान प्रान्तमा गएको भूकम्पबारे जानकारी छ. त्यहाँ हामीले समाचारमा पढ्यौँ सुन्यौँ, कतिले सुन्नु भएन भने अहिले जानकारी पनि तपाईँले पाउनुहुनेछ. र टेलिभिजनमा निकै टेलिभिजन रेडियोमा र पत्र पत्रिकामा यो निकै मुख्य खबर भएर आएको थियो. र त्यहाँ भर्खरै गएको भुइँचालो मार्फत एउटा टापुको सृजना भएको छ. त्यो टापु कसरी सृजना भयो र के कारणले सृजना भयो र त्यो भुइँचालोको प्रभाव के कस्तो रह्यो भन्ने जानकारी तपाईँलाई थोरै दिनेछु. पाकिस्तानको बलुचिस्तान प्रान्तमा गएको 7.8 रिक्टर स्केलको भूकम्पमा गदवार तटीय क्षेत्रमा टापु बनेको घटनाले निकै महत्त्व पाएको छ. तर संसारमा यो पहिलो पटक भएको होइन. भारतमा सन् 1819 आएको भूकम्पमा गुजरात प्रान्तको भुजमा टापु बनिसकेको छ. भूकम्पीय झट्काका कारणले त्यहाँको अलाहाबाद अस्तित्वमा आएको थियो. भूगर्भविदका अनुसार 7.8 रिक्टर स्केलको स्तरमा भुइँचालो जाँदा यसो हुनु सम्भव भएको बताएका छन्. जमिनको भित्री प्लेट बीचको फाटोलाई यसको कारण मान्न सकिन्छ. त्यहाँभित्र लगातार चलखेल भइराख्ने हुनाले चिरा बन्न जान्छ. यस्तोमा समुद्रभित्र 7.8 रिक्टर स्केलभन्दा बढीको कम्पन हुन जाँदा ती प्लेटहरू एकअर्कामाथि चढेर टापुको रूप लिन सक्छन्. प्लेटले 6-7 मिटरको उचाइ लिँदा टापुको सृजना हुन जान्छ भनेर चाहिँ भूगर्भविदहरूको अनुमान यानि कि त्यसको व्याख्यान गरेका छन्. उक्त प्रान्तको गदावार क्षेत्रमा यस्तै भएको वैज्ञानिकले बताएका छन्. कुनै पनि जल क्षेत्रमा यतिको शक्तिशाली भूकम्प जाँदा यस्तो परिदृश्य देखिने सम्भावना प्रबल हुने विज्ञहरू बताउँछन्. र यो त कसरी त्यो टापु अस्तित्वमा आयो र कसरी टापु बनियो भन्ने भूगर्भविदको व्याख्यान रहेको थियो भने र त्यो पाकिस्तानमा गएको भर्खरै गएको भुइँचालो गत मङ्गलबार मात्र गएको भुइँचालोले चाहिँ के कति क्षति गर्यो मानिसहरूको क्षति गर्यो भन्ने बारेमा अलिकति जानकारी गरौँ. पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्त जो अहिले मैले तपाईँलाई त्यहाँ टापु भएको जानकारी गराएँ प्रान्तमा गत मङ्गलबार गएको शक्तिशाली भूकम्प 350 शव फेला परिसकेको छ भने अन्य 513 घाइते भएको सरकारले पुष्टि गरेको छ र अन्य खोजी कार्य त्यहाँ हराएका व्यक्तिहरू र धनको क्षतिको अनुमान पनि त्यहाँ गरिरहेको विशेष स्रोतबाट अथवा यानि कि पाकिस्तानको विशेष स्रोतबाट उल्लेख भइरहेको छ. र अहिले यो त बलुचिस्तान प्रान्तमा गएको भुइँचालोले बनाएको टापुको बारे जानकारी दिँदै थिए. र यस्तै गरेर हामीले भर्खरै गत हप्ता भएको सनसनीपूर्ण समाचार विज्ञानमा भएको समाचार र विज्ञानमा मात्रै विज्ञान प्रविधि र फोन जगतमा भएको समाचार पनि हामीले पढ्न पायौँ र देख्न पायौँ हेर्न पायौँ र स्वयं त्यो समाचारका विषय पनि बन्न सक्यौँ होला. हामीले थाहा पाइसक्यौँ गत हप्ता मात्रै एप्पलले नयाँ आइफोनहरू दुईवटा आइफोनहरू बजारमा ल्याएको छ. एउटा अलिकति सस्तो र एउटा अलिकति महँगो आइफोन ल्याएको छ र त्यस सम्बन्धी एउटा जानकारी एउटा समाचार भनौँ एउटा विश्व प्रविधि बजारमा भएको सनसनीपूर्ण समाचार मसँग रहेको छ. एप्पलको पछिल्लो उत्पादन आइफोनले अहिलेसम्मका सबै पुराना रेकर्ड तोडेको छ। विश्व बजारमा एप्पलले 26 घण्टामा 90 लाख आइफोन बिक्री गरेको छ। कम्पनीका दुई नयाँ आइफोन 5S र 5C को माग विश्व स्मार्टफोन बजारमा उच्च देखिएको हो। एप्पलका अनुसार आइफोन 5S को माग उसको उपलब्धताभन्दा बढी आएको छ। आइफोनको माग बजारमा चुलिएपछि सेयर बजारमा त्यसको प्रभाव पनि बढेको छ। बजारमा आइफोनको माग वात्तै बढेपछि एप्पलको सेयर 6% बढेको छ। यसअघि एप्पलको सेयर वृद्धि दर भने 4% मात्र रहेको थियो। कम्पनीका मुख्य कार्यकारी अधिकृत टिम कुकले नयाँ आइफोनको बजारमा माग वृद्धि भएको उल्लेख गरेका छन्। आइफोन 5S को पहिलो उत्पादन बिक्री पूर्ण रूपमा सकिसकेको छ भने बढ्दो मागलाई ख्याल गर्दै यसलाई बढीभन्दा बढी मात्रामा बजारमा ल्याउन सकिने कम्पनीका मुख्य कार्यकारी अधिकृत टिम कुकले बताएका छन्। एप्पलले सेयर बजारका अधिकारीलाई पठाएको पत्रमा कम्पनीको मुनाफा वर्षको अन्तिमतिर झन्नै 34 अर्बबाट 37 अर्ब डलर पुग्न सक्ने बताएका छन्। हामीले पनि हेऱ्यौँ होला, कति श्रोताहरूले त आइफोन 5S अथवा 5C किनि पनि सक्नुभयो होला। अहिले स्मार्टफोनको जगतमा सबभन्दा लेटेस्ट फोन र यो यही हो र यसले विश्व फोन बजार भनौँ प्रविधि बजार भने के सनसनी मचाएको खबर तपाईँले अहिले प्रस्तुत गरेँ तपाईँ र यसभन्दा अन्य सामग्रीहरू दिएर तपाईँलाई अघि बढ्नुभन्दा पहिला फेरि मसँग एउटा गीत प्रस्तुत गर्छु। एउटा नयाँ मुभीको गीत रहेको छ, नोटबुक भन्ने नेपाली चलचित्र, त्यसको गाला राधै भन्ने गीत प्रस्तुत गर्छु। त्यसपछि पुनः फेरि रोचकिला विज्ञान सम्बन्धी जानकारीहरू तपाईँलाई लिएर अगाडि आउनेछु र कार्यक्रम यो संसारमा तपाईँ एउटा गीत सुन्दै हुनुहुनेछ र त्यसपछि विज्ञान सम्बन्धी अन्य रोचक जानकारीहरू सुन्नको लागि रेडियो सेट छोडेर कतै पनि नजानुहोला। तपाईँलाई साथ दिइरहेको छु म देवी पोखरेल। गाला रातै भन्ने नोटबुक चलचित्रको गीत तपाईँको लागि।
वैसले हो कि लाजैले हो कि यो कन्छीको गाला रातै हो, यो कन्छीको गाला रातै कान्छीको गाला रातै हो कि लाजैले हो कि यो कान्छीको गाला रातै हो यो कान्छीको गाला रातै
आँखा रातै आँखा रातै र गाला रातैको दोहोरी चल्दै थियो एउटा नयाँ चलचित्र नोटबुक नेपाली चलचित्र नोटबुकबाट गाला रातै भन्दै थिइन् कान्छाले जी गाला रातै कान्छीको भन्दै थियो भने कान्छीले कान्छाको गाला रातै अनिदोले कि तिन पानेले भन्दै थिए निकै रमाइलो दोहोरी खालको नेपाली चलचित्र नेपाली कथानक चलचित्र नोटबुकको गीत प्रस्तुत गरेँ तपाईँलाई कार्यक्रम युवा संसार सुनिरहनु भएको छ 101.5 MHz तरङ्गमा भने radio.edu.au पनि तपाईँहरू सुनिराख्नु भएको छ र हामीले आज युवा संसार कार्यक्रम 5:30 बजेदेखि सुरु गरेका छौँ र यो 6:30 सम्म चल्नेछ र हरेक हप्ता आउनेछ तपाईँलाई थाहै छ अर्को हप्ता आइतबारदेखि यहाँ साउथ अस्ट्रेलिया र अस्ट्रेलिया लगायत विभिन्न सहरहरूमा समयको अलिकति फेरबदल हुनेछ 1 घन्टा अगाडि जानेछ समय र हाम्रो कार्यक्रम पनि सोही अनुसार तपाईँको रेडियो सेटमा आउनेछ र यसलाई डेलाइट सेभिङ्सको समय परिवर्तन भनिन्छ र तपाईँलाई पनि यो जानकारी एउटा थोरै जानकारी रहेको थियो र भनिरहेको थिएँ मैले अघि यो गीतभन्दा अगाडि विज्ञान र प्रविधि सम्बन्धी तपाईँलाई जानकारी दिन्छु भनेर दिइरहेको पनि छु र विज्ञानका जानकारी मैले यस कार्यक्रममा समावेश गर्ने क्रममा विभिन्न क्षेत्रका जानकारीहरू प्रस्तुत गरेको छु फोन प्रविधि र जियोलोजी सम्बन्धी भुइँचालोको अलिकति कुरा गरेँ भने अब अलिकति इलेक्ट्रोनिक्स र मेकानिकल तर्फ अलिकति तपाईँलाई जानकारी दिनेछु मसिन सम्बन्धी जानकारी दिनेछु यो रहेको छ इलेक्ट्रिक कारको बारेमा हरुका तौलको एक इलेक्ट्रिक कारले प्रति घण्टा 328.6 किलोमिटरको गतिमा गुडेर विश्वमा नयाँ रेकर्ड कायम गरेको छ सो गाडी चलाएका ड्रायसन कम्पनीका मुख्य कार्यकारी अधिकृत लर्ड डेसनले भनेका छन् इलेक्ट्रोनिक्स वाहनको क्षमता प्रदर्शनका लागि यो महत्वपूर्ण उपलब्धि रहेको छ यसभन्दा पहिले प्रति घण्टा 281.6 किलोमिटरको रेकर्ड ब्याट्री बक्स जनरल इलेक्ट्रिकले 1974 कायम गरेको थियो डायसन रेसिङ एक्लो इलेक्ट्रिक वाहन निर्माता भने हो पक्कै पनि होइन पछिल्लो हप्ता निसानले जेओडआरसी जिरो एमिसन अन डिमान्ड रेसिङ कार भन्ने प्रदर्शन गरिसकेको छ जसलाई पेट्रोल र इलेक्ट्रिक दुवै तरिकाबाट चलाउन सकिन्छ कम्पनीले अघिल्लो वर्ष हुने ली मेन्स 24 रेसमा यो कारलाई सामेल गर्ने योजना रहेको बताएको छ त्यो एउटा चुनौतीपूर्ण परीक्षण हुनेछ जुन अन्तत सडकमा पनि चल्न सक्नेछ कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार जानकारी रहेको छ अक्सफोर्डको किड लिन्टनमा अवस्थित ड्रासनले दोस्रो पक्षलाई लिएर टिकाउ स्वचालित प्रविधिको विकासमा काम गर्छ र आफ्नो काम देखाउन मोटर स्पोर्ट्स प्रतियोगितामा भाग लिन्छ फेडरेसन इन्टरनेसनल डिल अटोमोबाइल्स एफआइए वर्ल्ड इलेक्ट्रिक ल्यान्ड स्पिड रेकर्डमा भाग लिन यो कारको तौल 1000 किलोभन्दा कम हुनुपर्नेछ यानि कि 1 टनभन्दा कम हुनुपर्नेछ हलुका तौलको एक इलेक्ट्रिक कारले प्रति घण्टा 328.6 किलोमिटर यानि कि 328.6 किलोमिटर्सको गतिमा गुडेर विश्वमा नयाँ रेकर्ड कायम गरेको छ सो गाडी चालकका ट्रासन कम्पनीका मुख्य अधिकृत लर्डले भनेका छन् इलेक्ट्रोनिक्स वाहनको क्षमता प्रदर्शन गर्नका लागि यो महत्त्वपूर्ण अवसर हुनेछ गुगलका अध्यक्षले पनि यो कार स्टार्ट गरेको निकै उत्सुकतापूर्वक हेरेको समाचार रहेको छ गुगलका अध्यक्ष एरिक स्मेड सो कार चलाउने क्रममा उपस्थित पनि थिए उनले 2 घन्टासम्म लगाएर सो कारको रुचिपूर्वक अवलोकन गरेको समाचार रहेको छ यो थियो विश्वको सबभन्दा गतिशील सबभन्दा छिटो दगुड्ने कार जो कार अहिले भर्खरै मात्र स्टार्ट गरिएको छ र आगामी सालमा त्यसलाई रेसिङ प्रतियोगितामा ल्याउने र त्यसको टेस्टपछि सडकमा पनि आउन सक्ने जानकारी दिएका थिए त्यस कम्पनीका कार्यकारी निर्देशक अब त्यस्तै मसँग अर्को जानकारी फोन र क्यामेराको जानकारी रहेको छ, जो चाहिँ फोनमा पनि एसएलआर लेन्सहरू लगाएर फोटो खिच्न सक्ने सम्बन्धी एउटा विज्ञान प्रविधि बजारमा आएको खबर मसँग रहेको छ। अब एसएलआर क्यामेरामा मात्र नभई स्मार्टफोनको क्यामेरामा पनि लेन्स प्रयोग गर्न मिल्ने भएको छ। तपाईँ आफ्नो मोबाइलको क्यामेराले राम्रो तस्विर नखिचेर हैरान हुनुहुन्छ भने स्मार्ट क्यामेरा लेन्सले समस्याबाट छुटकारा दिलाउन सक्नेछ र यो विज्ञान र यो प्रविधिको एउटा निकै राम्रो उपलब्धि रहेको विज्ञहरूले बताएका छन्। डिजिटल बजारमा आफ्नो दबदबा कायम राख्ने नयाँ प्रयोग गरिरहेको सोनीले स्मार्टफोन र ट्याब्लेटका लागि यस प्रकारको लेन्सको लन्च गरिसकेको छ। यो क्यामेरा लेन्स स्मार्टफोनमा सजिलै जोड्न सकिन्छ, जसले सोनीको प्लेमेमोरी एपको निर्माणमा काम गर्दछ नियन्त्रणमा काम गर्दछ माफ गर्नु श्रोताहरू। सोनीले यसअघि स्मार्ट वाच बजारमा ल्याएको थियो। यो क्यामेरा लेन्स आइओएस र एन्ड्रोइड दुवैमा प्रयोग हुने स्मार्टफोनमा लेन्सले सोझै काम गर्न सक्नेछ। साइबरसट डिएससी क्युएक्स 100 तौल 149 ग्राम यानि कि 149 ग्राम रहेको छ भने 20.2 मेगापिक्सल यानि कि 20.2 मेगापिक्सलको जुम क्षमता रहेको छ। निकै राम्रो क्यामेरा निकालेको, निकै राम्रो लेन्स जो चाहिँ स्मार्टफोन र स्मार्ट ट्याब्लेटलाई चाहिँ प्रयोग हुन सक्ने सोनीको निकै ठुलो उपलब्धि प्रविधि बजारमा अहिले देखिएको छ, जसलाई चाहिँ हामी पनि प्रयोग गर्न सक्नेछौँ होला जस्तो लाग्छ। हेरौँ अब यसभन्दा पछाडि यसको दाम कति हुनेछ र यसको के कस्तो क्षमता रहेको छ। एक्समोर आर सिएमओएस सेन्सर लेन्समा 3.6x अप्टिकल जुम छ। यसको मूल्य करिब 38,000 रहेको छ। 38,000 सायद डलर होला मलाई लाग्छ, 38,000 अर्को 38,000 भनेको छ, तर अब के हो यसमा मैले पाएको समाचारमा 38,000 मात्रै भनेको छ, कुन मुद्रामा हो हिसाब गरिया हो थाहा भएन मलाई यो, र यसको प्राप्त भए अन्य कार्यक्रमहरूमा हामी जानकारी दिलाउन सक्नेछौँ। अर्को साइबरसट डिएससी क्युएक्स 10 तौल भने 105 ग्राम रहेको छ, जसमा 18.2 मेगापिक्सल जुम रहेको लेन्समा एक्समोर आर सिएमओएस सेन्सर छ। 10x अप्टिकल जुम रहेको यसको मूल्य भने करिब 19,000 रहेको छ। मलाई लाग्छ यो नेपाली अथवा भारतीय रुपियाँ हुनुपर्छ, किनभने मैले नेपाली साइटहरूबाट यस जानकारी साबर गरेको छु। तपाईँहरूलाई अलिकति असुविधा पर्न गयो यो के मूल्य हो भन्न चाहनुहुन्छ भने हामी अन्य कार्यक्रमहरूमा जानकारी दिलाउन सक्नेछौँ। दुवै क्यामेराको प्रयोग गरेर 12 मेगापिक्सलको रेजुलेसनमा एचडी भिडियो रेकर्डिङ पनि गर्न सकिन्छ। दुवै क्यामेरा लेन्स रिचार्जेबल ब्याट्रीले चल्ने गर्दछन्। हेर्नु श्रोताहरू कति गजबको आयो अहिले त मैले ठुल्ठुलो क्यामेराहरू बोकेर हिँड्ने दिन पनि सायद साथै अन्त भए जस्तो छ, किनभने तपाईँको सानो फोनमा पनि तपाईँले 18-20 मेगापिक्सलको लेन्सहरू जोड्न सक्नुहुनेछ, जो सोनीले बजारमा भर्खरै ल्याइसकेको छ। र तपाईँहरूलाई मैले यसबारे जानकारी दिँदै थिएँ, तपाईँहरूले पनि खोजी यसबारे पढ्न सक्नुहुनेछ। विज्ञान यदि विज्ञान प्रविधिमा तपाईँलाई चासो छ भने र मैले तपाईँहरूलाई यदि जानकारी छुटाएको छु भने त्यसलाई कति पर्न जान्छ, कुन मुद्रामा त्यसको दाम हो त्यो छुटाएको छु र त्यसलाई हामी अन्य कार्यक्रमहरूमा पुष्टि गर्ने वाचा गर्दछौँ। र अब फेरि विज्ञान प्रविधिका विषयमा जानकारी दिँदादिँदै एउटा साङ्गीतिक विश्राम लिने बेला भएको छ। साङ्गीतिक कोसेली मसँग रहेको छ, सरेश महामत्याको आवाजमा मागेर माया पाइँदैन भन्दैछन्। त्यसपछि हामी कार्यक्रमको अन्त्यम पाटोमा आउनेछौँ र अन्तिम मसँग भएका जानकारी तपाईँलाई प्रस्तुत गर्ने कोसिस गर्नेछु। र यो गीत सुनेर मनोरञ्जन लिँदै गर्नुहोला, त्यसपछि म पुनः तपाईँको सेवामा हाजिर हुनेछु। म
श्रोताहरू अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम युवा संसार. यो कार्यक्रम आउने गर्छ हरेक आइतबार 5:30 बजेदेखि 6:30 बजेसम्म. हजुर, म हुँ सञ्जय, कार्यक्रम भोइस अफ साङ्ग्रीलाको प्रस्तुता. र अलिकति समय बाँकी रहेको हुनाले म देवीजीसँग यहाँ कुराकानी गर्दैछु.
तपाईँलाई अचम्म लाग्यो होला श्रोताहरू, किन आज भोइस अफ साङ्ग्रीलाको प्रस्तुताहरू कार्यक्रमको बिचमा त होइन, अन्त्यमा आएर
बोल्नुभयो भन्ने.
यो विषयमा तपाईँलाई अलिक जानकारी गराउँ. आज भोइस अफ साङ्ग्रीलाको 200 एपिसोड चाहिँ आज यहाँबाट प्रसारण हुँदैछ.
हजुर,
त्यसको लागि हामी युवा संसारको प्रस्तुताहरू र भोइस अफ साङ्ग्रीलाका प्रस्तुता लगायत प्रायोजकहरूलाई हार्दिक बधाई दिन चाहन्छु.
हजुर, एकदमै देवीजी धेरै धेरै धन्यवाद. यो भोइस अफ साङ्ग्रीला आजभन्दा लगभग 4 वर्ष अगाडि 2009 मार्च 13 सुरु भएको थियो र आजसम्म श्रोताहरूको माया, श्रोताहरूको यो आशीर्वाद भनौँ, अनि श्रोताहरूकै तपाईँहरूकै यो माया प्रेमले गर्दाखेरि आज हामी यहाँसम्म आइपुगेका छौँ. आज हामीले 200 एपिसोड अर्थात् 200 श्रृङ्खला आजको कार्यक्रम हाम्रो हुनेछ. र कार्यक्रम सुन्दै गर्नुहोस् श्रोताहरू, अहिले युवा संसार चलिरहेको छ. अबको 2-4 मिनटपछि हामी भोइस अफ साङ्ग्रीलाई लिएर तपाईँहरूको रेडियो सेटमा.
सञ्जयजीलाई म बोल्दा बोल्दै के सोध्न चाहन्छु भने आजको तपाईँहरूको 200 विशेष कार्यक्रममा चाहिँ के एकदम स्पेसल छ भन्ने मैले यताउता गेस्टहरू पनि आएको देखिरहेको छु.
हजुर हजुर, आज स्पेसल हाम्रो एकजना यहाँ लोकल आर्टिस्ट भनौँ न, लोकल तर नेपालमा पनि चलिराख्नु भएको छ, उहाँ प्रजिता गेलालजी आउँदै हुनुहुन्छ. र त्यसै गरी हाम्रो आज एकजना यो संस्थापक सदस्य रूपा पाण्डेजीसँग पनि हामी टेलिफोन वार्ता गर्नेछौँ. र यो कार्यक्रम भोइस अफ साङ्ग्रीला सुरु गर्दाखेरिको बारेमा जानकारी लिनेछौँ. अहिले उहाँ यहाँ एडलेडमा हुनुहुँदैन, उहाँ हुनुहुन्छ अहिले डार्विनमा. तर हामी टेलिफोन सम्पर्कबाट उहाँसँग कुराकानी गरेर भोइस अफ साङ्ग्रीला सुरु हुँदाको बखत होइन, कस्तो स्थितिबाट यो भोइस अफ साङ्ग्रीला सुरु भयो र आज यो अवस्थासम्म आइपुग्दाखेरिको जानकारी हामी उहाँहरूलाई उहाँबाट लिएर हामी श्रोताहरूलाई गराउनेछौँ आजको कार्यक्रममा.
पक्का पनि हामीले भोइस अफ साङ्ग्रीलाई सम्झिँदाखेरि भुवन शर्मा र निला दिदीलाई सम्झाउनु पर्छ.
बिल्कुल
पक्का पनि उहाँहरूलाई सम्झाउन छुटाउनुहुन्न, उहाँहरूले सुरु गर्नुभएको कार्यक्रम. र सञ्जयजी लगायत खगेन्द्रजी, नवीनजी र आउनुहुने गेस्टहरूको लागि यो कार्यक्रममा स्वागत गर्दै र भोइस अफ साङ्ग्रीलाको 200 एपिसोडको लागि हामी हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ.
धेरै धेरै धन्यवाद देवीजी. र श्रोताहरू, अबको 2 मिनटपछि भोइस अफ साङ्ग्रीला सुन्न नबिर्सनु होला. रेडियो छोडेर कतै नजानुहोस्, हामी आउँदैछौँ भोइस अफ साङ्ग्रीला लिएर.
म चाहिँ युवा संसार कार्यक्रमबाट विदा माग्न चाहन्छु र तपाईँ भोइस अफ साङ्ग्रीला पक्का पनि सुन्न सक्नुहुन्छ, उहाँहरूको विशेष कार्यक्रम आज 200 एपिसोडको कार्यक्रम. र त्योभन्दा अगाडि म एउटा तपाईँलाई गीत छोडेर जाँदैछु, जुनी जुनी भाइ शीतल शिवानी.
FM in Adelaide and streaming live at radio.adelaide.edu.